Assalamualaikum warahmatullah. Azan de. الرحمن الرحيم ιάκα να σταωήν. Εδένα σειράτουλ μουστακήμα, σειράτουλ λαδίνα ανάμτα αλέιν. غير المغضوب عليهم ولا الضالين. دنیا میں جتنے بھی علوم اور ان کے شعبے ہیں وہ ترقی کرتے ہوئے ایک دوسرے کے قریب تر ہوتے چلے جاتے ہیں, اور بظاہر آغاز میں ان کا ایک دوسرے سے کوئی واضح اور گہرا تعلق دکھائی نہیں دیتا, لیکن جب ان پر انسان غور کرتا ہے اور مزید معلومات کو حاصل کرتا چلا جاتا ہے اور ان معلومات کو ترتیب دیتا چلا جاتا ہے تو رفتہ رفتہ وہ علوم ترقی کرتے ہوئے پہاڑوں کی چوٹی کی طرح بلند ہو جاتے ہیں, اور پہاڑوں کی چوٹیوں کی طرح بلند ہوتے ہیں, اور وہ چوٹیاں ایک دوسرے سے ملنے لگتی ہیں. سائنسی اصطلاح میں مختلف مضامین کے غور و فکر کے نتیجے میں یہ آپس کا علمی اتحاد ایک ایسی چیز ہے جسے کوئی ذی شعور نظر انداز نہیں کر سکتا. چنانچہ فزکس اور حساب دو الگ الگ علوم ہیں, ایک فرضی علم ہے یعنی حساب, اس کا ہندسوں سے اور تصورات کی دنیا سے اور منطقی دنیا سے تعلق ہے, اور فزکس مشاہدے کا نام ہے اور ایک خاص قسم کے زاویہ نظر سے بعض خاص امور میں مشاہدے کا نام ہے. کیمسٹری بھی مشاہدے کا نام ہے اور ایک خاص طرز نگاہ کے ساتھ بعض خاص حصوں کے مشاہدے کا نام ہے, یعنی مادے کے بعض خاص حصوں کے اس کی خاص طرز عمل کے مشاہدے کا نام ہے. یہ الگ الگ مضامین ہیں. بایولوجی ایک اور الگ مضمون ہے, وہ بھی زاویہ نظر بدلتا ہے. اگرچہ ان سب علوم میں جو مادی دنیا کے مشاہدے کے علوم ہیں ایک علم دوسرے کے اندر سرایت کرتا ہوا دکھائی دیتا ہے, اور کوئی مادہ بھی بین ہی کسی ایک مضمون سے تعلق نہیں رکھتا, بلکہ ہر مادہ فزکس کے بعض مظاہر بھی اپنے اندر رکھتا ہے اور کیمسٹری کے بعض مظاہر بھی اندر رکھتا ہے, اور ضروری نہیں کہ بایولوجی کے بعض مظاہر اپنے اندر رکھے, لیکن بعض مادے بایولوجی کے بعض مظاہر بھی اپنے اندر رکھتے ہیں. لیکن جوں جوں آپ ان علوم میں ترقی کرتے چلے جائیں آپ یہ محسوس کرتے چلے جاتے ہیں کہ ایک کا دوسرے سے تعلق زیادہ گہرا اور اٹوٹ ہے, یہاں تک کہ آخری سطح پہ جا کر ہر چیز ایک دکھائی دینے لگتی ہے. آئنسٹائن نے جو فیلڈز کی وحدت کا تصور پیش کیا اور جس پر ڈاکٹر عبدالسلام صاحب نے بھی بہت کام کیا, وہ بھی دراصل اسی وحدت کے تصور کا ایک اظہار ہے. مختلف علوم کی وہاں بحث نہیں کی گئی, لیکن یہ بحث اٹھائی گئی ہے کہ دنیا میں چار بنیادی طاقتیں ہیں جن سے تمام علوم پیدا ہوتے ہیں, یعنی وہ چونکہ محرکات ہیں اور تمام کائنات میں وہ چار قوتیں ایسی ہیں جن کے آپس کے رد عمل سے یا مادے کے ساتھ ان کے رد عمل کے نتیجے میں مختلف چیزیں ظہور میں آتی ہیں. تو کائنات کے جتنے بھی مناظر ہیں, مادے کی جتنی بھی شکلیں اور ان کی طرز عمل ہے, وہ ساری چیزیں ان چار قوتوں کے ساتھ متعلق ہوتی ہیں. اور یہ چار قوتیں سائنسدانوں کے نزدیک دراصل چار نہیں بلکہ ایک ہی قوت کے مختلف مظاہر ہیں. تو بالآخر توحید کامل تک انسان پہنچ جاتا ہے, اور کسی زاویہ نظر سے بھی مشاہدہ کریں کائنات کا, خدا کی مخلوقات کا. بالآخر توحید تک پہنچنا ایک لازمی امر ہے. ان کو ابھی رستے معلوم نہیں ہو سکے کہ چار قوتوں کے تین ہونے کی سمجھ تو آ چکی ہے, تین کے دو ہونے کی ابھی نہیں آئی. دو ایک کیسے سمجھی جائیں گی اس کا بھی ابھی تک پتہ نہیں چلا, لیکن یہ یقین ہے کہ آخری صورت میں ایک ہی قوت ہے جو کار فرما ہے, باقی سب اس کے مختلف مظاہر ہیں. دینی علوم میں بھی یہی حال ہے. دین کی ہر شاخ, دین کا ہر پہلو اگر آپ نظر غائر سے دیکھیں, تدبر اور فکر کی نگاہ سے غور کریں, تو وحدت کی طرف لے کے جاتا ہے. اور اس میں بھی مختلف منازل آپ کو دکھائی دیں گی, مختلف مقامات اور مقامات ہیں اور درجے ہیں. جوں جوں کوئی دینی علم یا کسی دینی شعبے کے علم کا آپ کو زیادہ ادراک ہوتا چلا جائے گا, زیادہ گہری نظر عطا ہوتی چلی جائے گی, آپ یہ دیکھیں گے کہ وہ آپ کو دراصل توحید کی طرف لے کے جا رہا ہے. سب سے اہم جو سٹڈی کہنا چاہیے, یعنی اردو میں مطالعہ کہتے ہیں, سب سے اہم مطالعہ تقویٰ کا ہونا چاہیے, کیونکہ تقویٰ سارے دین کی جان ہے. اور تقویٰ خود اس وحدت کا نام ہے جو دینی علوم بالآخر اختیار کرتے ہیں. کوئی دینی علم کا شعبہ ایسا نہیں جو بالآخر آپ کو تقویٰ تک نہ پہنچائے. اور تقویٰ آپ کو لازماً وحدت کی طرف لے کے جاتا ہے. اور جو جو تقویٰ ترقی کرتا ہے, غیر اللہ کے تمام نشان مٹاتا چلا جاتا ہے, اور بالآخر خدا واحد کے سوا اور کوئی کائنات میں چیز باقی نہیں رہتی. اس لحاظ سے حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام نے تقویٰ پر اتنا زور دیا ہے کہ جہاں تک میرا علم ہے, تمام گزشتہ علماء اور فقہا نے مل کر بھی تقویٰ پر اتنا زور نہیں دیا جتنا حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام نے اپنی 80 سے کچھ زائد کتب میں تقویٰ کے مضمون پر زور دیا, اور بار بار اس کو مختلف پہلوؤں سے جماعت کے سامنے رکھا. میں تقویٰ سے کے سلسلے میں آج ایک خاص نقطۂ نگاہ سے دو تین امور آپ کے سامنے رکھنا چاہتا ہوں. تقویٰ ایک تو وہ ہے جو دینی علوم کے مطالعہ سے حاصل ہوتا ہے, اور ایک تقویٰ وہ ہے جو انسانی فطرت میں نقش کر دیا گیا ہے. اور اس تقویٰ کے حوالے کے بغیر آپ اگلا سفر نہیں کر سکتے. اس لیے جب تک پہلے آپ کے دل کے اندر تقویٰ پیدا نہ ہو, یعنی دل کا تقویٰ آپ کو معلوم نہ ہو کہ وہ کیا ہے, اور جب تک آپ اس دروازے سے اگلی راہ میں داخل ہونے کی کوشش نہ کریں, تقویٰ کی تمام راہیں آپ پر بند رہیں گی. قرآن کریم فرماتا ہے کہ صرف انسان ہی نہیں بلکہ ہر ذی روح کو ہم نے تقویٰ بخشا, اور اس کے ساتھ اس کی فجور کی راہیں بھی اس کو روشن کر دی. جیسا کہ فرمایا, فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا, ہم نے ہر ذی روح پر, ہر نفس پر تقویٰ کا بھی الہام کیا اور اس کے فجور کا بھی الہام کیا. یعنی ہر ذی روح کی فطرت میں تقویٰ کی راہیں بھی نقش کر دی گئیں جو انمٹ ہیں, اور فجور کا علم بھی نقش کر دیا گیا جو انمٹ ہے. اس میں انسان مخصوص اور الگ نہیں ہے, بلکہ دراصل انسان کو تقویٰ کے جس مقام تک خدا نے پہنچایا ہے, اس کے لیے ایک بہت لمبا تیاری کا سفر تھا جو حیوانی زندگی کے ذریعے انسان نے اپنی ادنا حالتوں میں اختیار کیا, اور پھر جب انسان کے مقام تک زندگی پہنچی تو اس وقت تک یہ تقویٰ نہ صرف گہری طور پر نقش تھا بلکہ ترقی کرتا رہا ہے اور وسیع تر ہوتا چلا گیا ہے. اور اس کو عام دنیا کی اصطلاح میں عقل کہا جاتا ہے, और अकल और सच्चाई, इन दो का जो जोड़ है, इन दो का एक दूसरे के साथ जो गहरा रابطہ है और एक दूसरे से ये तरक्की करते हैं, यही मजमून है जो इंसानी जिंदगी तक पहुंचकर खूब खुलकर रोशन हो जाता है। हैवानी जिंदगी में भी ये मजमून का फरमा है, लेकिन बाशऊर तौर पर नहीं। सवाए बाज इस्तिस्नाई मिसालों के, उन्हें भी उन सूरतों में भी हम ये नहीं कह सकते कि बिल इरादा तौर पर किसी जानवर ने झूठ बोला है, मगर हैवानी दुनिया में आपको बाज इस्तिस्नाई सूरतों के जहां झूठ का धोखा मालूम होता है, जानवरों की दुनिया में आपको कहीं झूठ दिखाई नहीं देगा। और जानवरों की दुनिया में जो तख्वा रस्म, उनकी फितरत पर रस्म है, खुदा ताला की तरफ से मुर्तसिम हो चुका है, उसकी मिसालें जिंदगी के हर शोबे में हर तरफ बिखरी पड़ी हैं और बे इंतहा हैं। तख्वा से मुराद है जो चीज़ यहाँ इस इस्तिलाह में, कि जो चीज़ तुम्हारे लिए बेहतर है उसको इख्तियार करो, जो चीज़ तुम्हारे लिए बद है उसको छोड़ दो, जो चीज़ तुम्हारे लिए मुफीद है उसे ले लो, जो चीज़ तुम्हारे लिए मुजिर है उससे इज्तनाब करो। अब आप ये देखें कि बेशुमार ज़िंदगी की किस्में हैं जिनमें जरासीम ही इतने ज़्यादा किस्मों के हैं कि उनका कोई आप शुमार नहीं कर सकते, और इसी तरह इंसेक्ट्स हैं, उनकी बेशुमार किस्में और बेहिसाब उनके अंदर हर किस्म में अंदरूनी तब्दीलियाँ हैं, यहाँ तक कि फिर इंडिविजुअल यानी एक शख्सियत एक अलहदा हैसियत से उभरती है। इन सब पर कुरान करीम की इस आयत का बिला इस्तिस्ना इस्तिदलाल होता है। उनमें से हर एक को मालूम है कि मेरा तकवा क्या है और मेरा फजूर क्या है। पहले दिन जो बतख का बच्चा तालाब में निकलता है उसको भूख लगती है और वो मुंह मारता है चीजों पर, लेकिन किस चीज ने उसको समझाया है और बताया है कि कौन सी चीज खानी है और कौन सी नहीं खानी। वो भूखा है, इससे ज्यादा उसको कुछ पता नहीं, लेकिन आज खुद वो जो चीजें उसके लिए मुफीद हैं उनको पकड़ता चला जाता है, जो चीजें मुफीद नहीं उनको रद्द करता चला जाता है। यहां तो फिर भी दिमाग का शुबा क्या किया जा सकता है, क्योंकि कुछ ना कुछ दिमाग तो है, अगरचे उस दिमाग की कोई तरबियत नहीं हुई, कंप्यूटर है बगैर प्रोग्राम के, सवाय इसके कि जो प्रोग्राम उसके अंदर दाखिल है उस प्रोग्राम को सिखाने वाला और उसको इस्तेमाल करने वाला बाहर का कोई वजूद नहीं है जिसने उसको उसकी तरबियत की हो। हर बच्चा जो पैदा होता है उसको अपनी गिज़ा का, मेरे लिए कौन सी चीज़ मुफीद है कौन सी नहीं मुफीद, उसका इल्म होता है। लेकिन वो चीज़ें जिनका दिमाग ही कोई नहीं है, मसलन वर्म्स हैं, बाज कीड़े मकोड़े हैं जो सिर्फ एक लोथरा सा हैं और उनके अंदर यूं मालूम होता है कि सिवाय मेदे के निज़ाम के कोई भी निज़ाम और मौजूद नहीं। उनमें से बाज ऐसे हैं जिनकी आंखें भी कोई नहीं, कान भी कोई नहीं, और उन सबको पता है कि हमने क्या खाना है और क्या रद्द करना है। वो मुंह मारते हैं हर चीज पर, फिर वो एक लंबी सी ट्यूब से वो चीज दुर्रा गुजरता चला जाता है, जिस चीज को रद्द करना हो उसको उसी तरह वो बाहर फेंक देते हैं, जिस चीज को इख्तियार करना हो उसको वो कबूल कर लेते हैं। तो कायनात में खुदा ताला के ने जो अकल और सच्चाई वदियत फरमाई है उसके इतने मज़ाहिर हैं कि उनका कोई शुमार मुमकिन नहीं। यही वो चीज तकवा है जिसने तरक्की करनी शुरू की, और इसी तकवा के नतीजे में अक्ल वजूद में आई है। इसलिए उन जानवरों की मिसाल से हटकर मैं नीचे उतर आया जहां अभी अक्ल पैदा नहीं हुई थी, उन जानवरों की बातें शुरू की ताकि आपको मालूम हो कि दरअसल हकीकत तकवा का आगाज सच्चाई से और इस बात के शऊर से होता है कि कौन सी चीज़ अच्छी है और कौन सी बुरी है। जब ये दोनों चीजें एक दूसरे के साथ अमल करती हैं और तजर्बा वसी होने लगता है तो एक बहुत ही लंबे अरसे में रफ्ता रफ्ता तरक्की करते करते जिंदगी इंसान की मंजिल की तरफ हरकत करती हुई आखिर वहां पहुंच जाती है और वहां पहुंचकर वो इंसान पैदा होता है जिसको फिर खुदा अगले सबक देने के लिए इल्हाम की दूसरी शक्लें उस पर नाजिल फरमाता है और दीन में और उन बातों में जो मौत के बाद की जिंदगी से ताल्लुक रखती हैं उन बातों में उसे तकवा और उसके फजूर समझाए जाते हैं। अब इंसानी तजर्बा दरअसल इंसानी अरसा हयात तक महदूद नहीं है, जैसा कि मैंने आपके सामने खोल कर रखा है। इंसानी तजर्बा तो दरअसल हैवानी जिंदगी के आगाज से शुरू हुआ है और अरबों साल तक इंसान को इस नाली में से गुजारा गया है ताकि वो सीधा हो जाए। जिस तरह बंदूक की नाली जितनी लंबी हो उतनी देर तक गोली सीधी राह तक चलती है, सीधे रास्ते पर चलती है, जितनी छोटी हो उतनी गोली जल्दी अपनी राह से भिदक जाती है। इसी तरह कुरान करीम के इनके इस आयत ने हमें बताया कि खुदा ताला ने इंसान को सीधा करने के लिए इतनी लंबी नाली बनाई, इतनी लंबी नाली बनाई कि इंसानी सारी इंसानी जिंदगी उस नाली से निकलने के बाद यूं लगता है जिस तरह करोड़ों मील की नाली के से निकलने के बाद सिर्फ एक गज बाकी जिंदगी रह गई। और इंसान का कमाल देखें कि वहीं से उसने कजी शुरू कर दी। चुनांचे इस आयत का अगला हिस्सा फरमाता है قد افلح من زكاها وقد خاب من دساها। इतने लंबे इंतजाम के बाद, इतनी तैयारियों के बाद जब आखिर इंसान की मंजिल पहुंची और जब हमने बराहे रास्त उसे इल्हाम करना शुरू किया और उसे बताया कि देखो जो जिसे हम तकवा कहते हैं उसी में तुम्हारी फलाह है और तुम्हारे फजूर भी हमने तुम्हें बता दिए हैं, जिनको हम फजूर बताएंगे उनसे बचने में तुम्हारी फलाह है। इसके बावजूद वो तकवा की ताकतों को दबाता है और फजूर की ताकतों को उभारता है। जिसने ऐसा किया वो जलील और रुस्वा हुआ और जिसने इसके बरक्स काम किया वो लाजमन कामयाब हुआ। तो वो तकवा जिसका कुरान करीम जिक्र फरमाता है उसका आगाज तो अरबों साल पहले से हुआ है और जब तक उस तकवा में जिंदगी बेख्तियार थी, मजबूर थी उस तकवा को इख्तियार करने पर, वो मुसलसल तरक्की करती रही। जब जिंदगी ने अपने इख्तियार से काम लेकर उस तकवा की राह को छोड़ा है तो फिर उसका आखिरी मुकाम जिंदगी के आगाज के मुकाम से मिल जाता है। चुनांचे सूरह 3 में कुरान करीम ने इसी मजमून को बयान फरमाया कि हमने तो इंसान को बेहतरीन तकवीम से पैदा फरमाया था लेकिन देखो ये कैसा जलील और रुस्वा हो गया कि अपनी गिरावट के इंतहाई मुकाम तक लौट गया। यानी मतलब ये है कि जहां से उसका सफर शुरू हुआ था उसी मुकाम तक वापस चला गया, जो कुछ सीखा था सब कुछ भुला दिया। इसलिए तकवा का लफ्ज कोई मामूली लफ्ज नहीं है, इस पर बड़े गहरे गौर और तदब्बुर की जरूरत है। और जैसा कि मैंने एक खुतबे में बयान किया था फजूर से वाकफियत जरूरी है वरना तकवा का मफहूम समझ नहीं आ सकता। कुरान करीम ने इन दोनों बातों को इकट्ठा पेश फरमाया है, अल्हमहा फजूरहा व तकवाहा। और लुत्फ ये है इस आयत की फसाहत और बलागत का ये कमाल है कि अगरचे खुदा ताला कुरान करीम में बिलउम ये तरीक इख्तियार फरमाता है कि हुस्न को पहले जिक्र करता है और कुबह का बाद में, अच्छाई का पहले और बुराई का बाद में, लेकिन यहां फरमाया अल्हमहा फजूरहा व तकवाहा, हमने उसके फजूर भी उस पर इल्हाम किए और उसका तकवा भी उस पर इल्हाम किया। मतलब यह है कि जब तक पहले फजूर की वाकफियत ना हो हकीकत में इंसान तकवा के मफहूम और तकवा की सच्ची रूह को पा नहीं सकता। इसीलिए मैंने इस बात पर जोर दिया था कि इंसान को अपनी मार्फत बढ़ाने के लिए फजूर के ऊपर गौर करना चाहिए, उन बातों पर गौर करना चाहिए जो उसे हलाकत की तरफ लेके जाती हैं। मादी जिंदगी में हम ये देखते हैं कि तिब का शोबा है मसलन, उसमें इंसानी जिंदगी को जितने खतरात हैं अगर आप उन पर उनका मुतालिया करें तो आप हैरान होंगे कि बे इंतहा फजूर है। जब तक हर कदम पर पेश आने वाले फजूर की किसी किस्म से आप वाकिफ नहीं होंगे आप सही कदम नहीं रख सकते। इतनी किस्में हैं हलाकत की और मौत की, इतनी ज्यादा शक्लें हैं और हर लम्हा हर सांस में मौत की बेशुमार शक्लों से हमें वास्ता पड़ता है कि जब तक उनसे बाखबर ना हो उस वक्त तक हमारे जिंदा रहने का कोई इम्कान नहीं है। अब यहां भी अलहमहा फजूरहा व तकवा कहा का एक नहायत ही हसीन मंजर हमें दिखाई देता है जो इंसानी जिंदगी पर इतलाक पाता हुआ दिखाई देता है, हैवानी जिंदगी पर भी इसी तरह इसका इतलाक होता है कि खुदा ताला ने हमारे शऊर के बगैर हमारे जिस्म के हर जर्रे में उसके फजूर का इल्हाम कर रखा है और जिस्म अज खुद उन फजूर को रद्द करता चला जाता है और तकवा का भी इल्हाम कर रखा है, लेकिन अगर फजूर को रद्द नहीं कर सकता तो उसका तकवा बिल्कुल बेमानी और बेहकीकत होकर रह जाता है। तकवा की मिसाल यहां मुस्बित रंग में गिजा से एक ले सकते हैं, निजाम का निजाम है गिजा खाना और उसको जिस्म में हजम करना और उसको साले खून का हिस्सा बनाना। अब आप ये देखें कि एक सेहतमंद आदमी भी गिजा खा रहा होता है और उसको जुज़्वे बदन बना रहा होता है, साले खून उससे बन रहा होता है, लेकिन एक बीमार आदमी है वो बाज़ दफ़ा गिजा खाना तो दरकिनार गिजा के तसव्वुर से भी घबराता है और अगर खाता है तो बेकार जाती है। इसलिए कि बीमार आदमी की शक्ल ऐसी है जिसने फजूर से अपना ताल्लुक नहीं तोड़ा, जो किसी फजूर में से किसी एक फजर के पहले किसी एक गुनाह में एक जुर्म में मुब्तला हो चुका है, किसी एक आफत का शिकार हो गया है और वो लाखों करोड़ों एहतमालात में से सिर्फ एक एहतमाल होता है, मसलन उसके गुर्दे की कोई तकलीफ हो गई है, जिन जिन बातों से गुर्दे की हिफाजत होनी चाहिए उसका भी अंदरूनी एक निज़ाम मौजूद है और इतना वसी है कि अगर उसी पर आप गौर शुरू करें तो आप हैरान होंगे देखकर कि बड़े बड़े साहिब इल्म व अक़ल मुहक्किकीन ने बड़ी बड़ी किताबें जखीम किताबें इस मज़मून पर लिखी हैं और वो साथ इकरार करते हैं कि ये मज़मून तो हमारे इल्म की हद से अभी बहुत आगे है और हम इसका अहाता नहीं कर सकते। मुस्तकिल तहकीक जारी है कि गुर्दा क्यों काम करता है, किस तरह काम करता है, क्या क्या उसमें खतरात पैदा होते हैं, हर बीमारी के जो की इलम जो हैं जो वजूहात हैं वो कितनी हैं, क्या क्या हैं, किस तरह काम करती हैं, अभी तक तो इस मज़मून का एक मामूली हिस्सा इंसान को समझ आया है। तो किसी एक तरफ से फजूर में से किसी ने हमला कर दिया और आपका सारा तकवा बेकार चला गया, इंसानी जिस्म ने गिजा खानी बंद कर दी या गिजा खाई तो उसका जिस्म को लगना बंद हो गया, वो मुसलसल घुलना शुरू हो गया, उसके वो गिजा के हिस्से जो जुज़्वे बदन बन चुके थे वो भी पिघल पिघल कर बाहर आने लग जाते हैं। एक बीमारी से, गुर्दे की एक बीमारी से या खून जारी होना शुरू होता है तो आप किसी तरह उसको बंद नहीं कर सकते, डॉक्टर आ जाते हैं, ऑपरेशन करते हैं फिर भी चारा नहीं होता, यहाँ तक कि इंसान कई बीमार अच्छे भले पैदा हुए खून को भी गुर्दे के जरिए खो देते हैं जिसका काम था کہ فجور کو باہر نکالے اور تقویٰ کو سنبھالے. تو خود چونکہ فجور میں مبتلا ہوا اس لیے اب اس کام کے اہل نہیں رہا. اس بیماری کی تفصیل یہ بنتی ہے کہ وہ گردہ جس کو خدا نے فجور کو یعنی ٹاکسنس کو نکالنے کے لیے اور تقویٰ کو سنبھالنے کے لیے پیدا فرمایا تھا وہ خود بیمار ہو گیا, اس نے ٹاکسنس کو سنبھالنا شروع کر دیا اور تقویٰ کو نکالنا شروع کر دیا. البیومینوریا کی بیماری ہوا کرتی ہے جس میں انسانی جسم کی البیومن نکلنی شروع ہو جاتی ہے پیشاب کے رستے, وہ بھی اسی یہی چیز ہے. بعض ایسی بیماریاں ہیں ان میں نیفرائٹس کے نتیجے میں جو پیدا ہوتا ہے البیومینوریا, اس کا کوئی علاج ڈاکٹر کہتے ہیں ہمارے پاس نہیں. اور ایسی صورتوں میں گردہ ہمیشہ برعکس کام کرتا ہے اس چیز کے کہ فجور کی حفاظت کرتا ہے اور تقویٰ سے بچتا ہے. انسان بھی جو فجور کا شعور کھو دیتا ہے اس کا یہی حال ہو جاتا ہے, اور اس کا تقویٰ بھی ختم ہو جاتا ہے. اور بسا اوقات بالکل یہی نظارہ آپ انسانی زندگی میں دیکھیں گے کہ وہ تقویٰ سے بھاگتا ہے اور فجور کو اپنا لیتا ہے. قرآن کریم نے اس کی مثال بیان فرمائی, فمالہم ان تذکرتے موردین کانہم حمر مستنفرہ فرت من قسورہ. فمالہم ان تذکرتے موردین, کیا ہو گیا ہے ان لوگوں کو, کیسے پاگل اور بیمار ہو گئے ہیں کہ نیک باتوں اور نصیحتوں سے بھاگ رہے ہیں. کانہم حمر مستنفرہ, گویا یہ بدکے ہوئے گدھے ہیں. فرت من قسورہ, جو شیر کو دیکھ کر دوڑے. تو جیسا کہ میں نے انسانی بدن کے ایک جز کی مثال آپ کے سامنے رکھی ہے, جب یہ بیماری روحانی طور پر انسانوں میں پھیلتی ہے تو بالکل یہی نظارہ پیدا ہوتا ہے کہ وہ تقویٰ کی باتوں سے دوڑتے ہیں اور گھبراتے ہیں اور متنفر ہو جاتے ہیں. عمر مستنفرہ بہت ہی خوبصورت مثال قرآن کریم نے بیان فرمائی اور ساتھ گدا کہہ کر یہ بتا دیا کہ ان کی عقلیں ماری جاتی. عقل جیسا کہ میں نے بیان کیا تھا, دراصل تقویٰ اور فجور کے احساس کے ملنے سے, فجور کے علم اور شعور کے ملنے سے پیدا ہوتا ہے. اور سچائی کے بغیر کوئی تقویٰ نصیب نہیں ہو سکتا. اس مضمون کو آپ آگے بڑھاتے چلے جائیں تو آپ حیران ہوں گے کہ یہی مضمون آپ کو منزل بہ منزل ہاتھ میں ہاتھ لے آپ کا ہاتھ پکڑ کر آپ کو آگے اور مزید آگے بڑھاتا چلا جائے گا. ایک کے بعد دوسری چوٹی آپ سر کریں گے یا روحانی دنیا کی, یہاں تک کہ آپ معلوم محسوس کریں گے کہ آپ رفتہ رفتہ توحید خالص کی طرف بڑھ رہے ہیں. میں نے ایک پچھلے خطبے میں ایک دوسری آیت آپ کے سامنے رکھی تھی جس میں لفظ فرار استعمال ہوا ہے. وہاں یہ فرمایا گیا تھا فرو اللہ, اللہ کی طرف دوڑو, یعنی گھبراہٹ کے مواقع تو تمہیں ضرور ملیں گے, خطرات تمہیں دکھائی دیں گے, لیکن اور تم نے دوڑنا بہت حال ہے. دو ہی رستے تمہارے لیے ہو سکتے ہیں, اگر تو تم پاگل ہو اور گدے ہو تو اچھی چیزوں سے بھاگو گے اور اس طرح بھاگو گے جو تم پھیل جاؤ گے چاروں طرف, تمہاری کوئی ڈائریکشن نہیں ہوگی, کوئی رخ نہیں. اب یہ دیکھیے قرآن کریم کی فصاحت و بلاغت کہ وہاں فرمایا کانہم حمر مستنفرہ فرت من قسورہ. شیر سے بدک کر جب گدے بھاگتے ہیں ان کے غول بھی تتر بتر ہوتے ہیں تو ان کا کوئی رخ نہیں ہوا کرتا, کوئی منزل نہیں ہوا کرتا. جس طرف وہ اٹھتا ہے جس گدے کا اس طرف وہ نکل جاتا ہے اور چاروں طرف وہ جنگل میں منتشر ہوتا ہے. حالانکہ اس سے پہلے وہ غول در غول اکٹھے سفر کرتے ہیں, ان میں ایک لیڈر بھی ہوا کرتا ہے, جس طرف وہ جائے اس طرف وہ پیچھے دوڑے ہوتے ہیں, تو ان کا تمام اتحاد منتشر ہو جاتا ہے, ان کی ساری توحید پارا پارا ہو جاتی ہے. تو ہر جگہ فجور آپ کو توحید کے دشمن دکھائی دیں گے, اور یہ نظارہ آپ دیکھیں گے کہ ان لوگوں کی پھر کوئی منزل कोई राह मुतय्यन नहीं रहती, जो फजूर में मुब्तला हो जाते हैं, जिनको फजूर का शऊर नहीं रहता। दूसरी तरफ भी फिरार का लफ्ज इस्तेमाल फरमाया लेकिन एक रुख और एक मंजिल को दिखाते हुए फरमाया फिरू इल्लाह, खौफ तुम्हें भी महसूस होंगे लेकिन उन खौफों के नतीजे में अगर तुम तकवा रखते हो तो भाग कर मुंतशिर नहीं होगे बल्कि खुदा की तरफ बढ़ोगे। बस हम तुम्हें नसीहत करते हैं कि हमेशा जब तुम्हें कोई खौफ महसूस हो अपना रुख खुदा की तरफ रखना और इसी को अपनी आखिरी मंजिल समझना। तो गैरुल्लाह से भाग कर खुदा की तरफ आना यह तौहीद का पहला सबक है जो हमें तकवा ने सिखाया। हर गैरुल्लाह से खुदा की तरफ दौड़ना। अब गैरुल्लाह कौन है इसका शऊर हर इंसान का अलग अलग है, इसीलिए मैंने आपसे अर्ज किया था कि कुरान करीम ने जो फरमाया अल्हमहा फजूरहा, तो जो लफ्ज पहले उसको समझ लें फिर तकवा के दूसरे मजमून की समझ आएगी। पहला जो हिस्सा है फजूर के शऊर का, उसके बगैर सही मानों में आपको तौहीद की इस मंजिल की भी पूरी आगाही नहीं हो सकती। हर शख्स जो किसी बुराई या बदी से भागकर खुदा की तरफ जाता है वो तौहीद की तरफ जाता है, इसमें कोई शक नहीं। लेकिन बहुत सी ऐसी खौफ की और बातें भी हैं जिनसे वो नहीं भागा, इसलिए तौहीद एक होते हुए भी दरअसल उसके लिए एक नहीं रहती। बहुत से तौहीद के ऐसे इरफान हैं जिनसे वो वाकिफ नहीं और उसके नतीजे में गैरुल्लाह से उसका ताल्लुक कायम रहता है। इसलिए हमने चूंकि ये अहद किया है कि तमाम दुनिया को तमाम बनी नौ इंसान को उम्मत वाहिदा बनाना है, इसलिए जमात अहमदिया को तौहीद के मजमून पर बहुत गहरे गौर और फिक्र की जरूरत है। और जितना आप ज्यादा इसका इल्म पाएंगे, और मैं आपको यह बता देता हूं कि तकवा की राह के बगैर आपको तौहीद नहीं मिल सकती। वही कुरान आप पढ़ेंगे आपको नहीं समझ आएगा वो क्या कह रहा है, वही हदीस आप पढ़ेंगे आपको कुछ समझ नहीं आएगी, वही हज़रत मसीह मौऊद अलैहिस्सलाम की किताबें आपके ज़ेरे मुताले होंगे लेकिन आपको नहीं समझ आएगी। क्योंकि तकवा वो रोशनी है जो तौहीद की राह दिखाती है, तकवा वो अंदरूनी नूर है जिसके जरिए जिस मशल को हाथ में लेकर आप सारी रूहानी मुसाफतें तय करते हैं। तो इस ज़मन में जैसा कि मैंने पहले बयान किया था, तकवा का सफर जो तौहीद की तरफ शुरू करना है उसको पहले अपने दिल से शुरू करें, और खुदा ने आपके अंदर जो सच्चाई छापी हुई है और एक लंबे अरसे से आपको सच्चाई पर चलाया है, जानवर क्यों झूठ नहीं बोलते, जो कुछ है वो ही बयान करते हैं, वो नाराज हैं तो नाराज होंगे, खुश हैं तो खुश होंगे, उनके अंदर कोई मुनाफ़क़त नहीं पाएंगे। इतना लंबा अरसा खुदा ने बेकार तो नहीं इन चीजों को इस तरह पैदा किया था, बेकार तो नहीं इस मंजिल पर चलाया था। उलुल अलबाब के मुतालिक खुदा फरमाता है जब वो गौर करते हैं कायनात की इन चीजों पर तो बेख्तियार पुकार उठते हैं रब्बना मा खलकता हाज़ा बातिला सुभानक फकीना अज़ाबन्नार। बस इस बात पर आप गौर करें कि अगर जानवर सच्चे ना होते और जानवरों का रुख फजूर की तकवा की बजाय फजूर की तरफ होता, तमाम एवोल्यूशन के रास्ते बंद हो जाते, उस वक्त से फिर इर्तका का कोई सवाल बाकी नहीं रहता था, बल्कि लाजमन तरक्की माकूस शुरू हो जाती। जैसा कि सूरह तीन का मैंने हवाला दिया है, उसमें उस तरक्की माकूस का जिक्र फरमाया गया है कि इंसान को हमने बड़ी बुलंद तर मनाजिल को हासिल करने के लिए, उन पर कदम रखने के लिए चला गया था लेकिन उसने उल्टी राह शुरू कर दी और असफल साफलीन तक जा पहुंचा। तो दरअसल तकवा और सच्चाई के मिलने से आपको तरक्की का हर सफर शुरू होता हुआ और बिल आखिर अपने मुंतहा तक पहुंचता हुआ दिखाई देगा,
और इसको आप साइंसी नुक्ता निगाह से मुशाहदा करें, बार बार मुशाहदा करें, आप इसमें कोई इस्तेसना नहीं देखेंगे, कोई तब्दीली नहीं देखेंगे। अरबों साल तक खुदा ने जिंदगी को तकवा सिखाया और सच्चाई सिखाई, और उन्हीं के बाहम एक दूसरे से मिलने से अकल को और शऊर ने तरक्की की, और इन्हीं के मिलने से जिंदगी हमेशा तरक्की की राह पर गामजन रही। और जब यहां कोई कमजोरी पैदा हुई, उसी वक्त उस जिंदगी के हिस्से ने तनज़ुल इख्तियार करना शुरू कर दिया। वो कमजोरी बेल इरादा उसने नहीं दिखाई, हालात की मजबूरी से बस कमजोरियां पैदा हुई हैं, लेकिन नतीजा वही निकला कि तरक्की वहां रुक गई। इंसान होते हुए आप कैसे तरक्की कर सकेंगे अगर इस अरबों साल की कमाई को अपने हाथ से फेंक देंगे और सच्चाई से हाथ धो बैठेंगे और उस तकवा से मुंह मोड़ लेंगे जो आपकी फितरत में खुदा तआला ने नक़्श फरमाया हुआ। बाकी सब किस्से हैं, झूठ हैं, बातें हैं, इरादे हैं। हमने दुनिया की तकदीर बदलनी है, जो अपनी तकदीर नहीं बदल सकता वो दुनिया की कैसे तकदीर बदल सकता है। इसलिए हकायक की दुनिया में उतरे, ख्वाबों की दुनिया में ना रहें। बहुत बड़े बड़े काम जमात अहमदिया ने करने हैं, और बफजले ही ताला जमात अहमदिया इसके लिए पैदा की गई, और खुदा तआला आपको नहीं छोड़ेगा जब तक इन कामों के अहल नहीं बना देता, क्योंकि उसने अपने अंबिया से वादे कर रखे हैं कि आखिरीन में वो जमात पैदा होगी जो दीन मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम को तमाम अध्यान पर खारिज कर देगी। हमारी खातिर ना सही, उन प्यारे मुंहों की खातिर जिनसे खुदा ने ये वादे किए हैं, वो जरूर जमात को मंजिल तक पहुंचाएगा, लेकिन उस मंजिल तक पहुंचने के लिए हम सबको मेहनत करनी पड़ेगी, हम सबको उसमें हिस्सा लेना पड़ेगा, जहाँ फिशानी के साथ, मेहनत और खुलूस के साथ, और इसका आगाज अपने नफ्स से करना होगा। ये सफर वरना नहीं आगे बढ़ सकता। इसलिए अपने दिल की सच्चाई को ढूंढें, और अपने दिल की सच्चाई को ढूंढकर उससे चिमट जाएं, उससे कभी अलहदा ना हो। बज़ाहिर ये एक छोटी सी बात है, लेकिन बहुत ही बड़ी बात है। लाखों इंसानों में आपको शायद एक आदमी ऐसा दिखाई देगा जो हकीकतन दिल की सच्चाई से चिमटा हुआ है। बाकी कुछ करीब रहते हैं, कुछ कभी पास आ गए, कभी भाग गए, जिस तरह मुर्गी के चूजे कभी डरते हैं तो मां की परों के नीचे भी आ जाते हैं, फिर दूर भी हट जाते हैं, कभी बिल्ली का भी शिकार हो जाते हैं। तो दिल की सच्चाई वो चूजों की मां मुर्गी है, जिसके साथ रहने, जिसकी हिफाजत में रहने का शऊर आपको सीखना होगा, और यह शऊर अपने नफ्स में डूबने के जरिए आपको हासिल होता है, और इसका एहसास आपको अपनी जिंदगी के हर फैसले में मालूम, इसका इल्म आपको अपनी जिंदगी की हर हरकत हर सुकून में पता हासिल हो जाता है। क्योंकि एक भी आपका इरादा ऐसा नहीं, एक भी आपकी हरकत ऐसी नहीं जिससे पहले आपका नफ्स ये फैसला कर नहीं चुका होता कि आपने सच्चाई को पकड़ना कि झूठ को पकड़ना। तकवा की राह अख्तियार करनी है या फजूर की राह अख्तियार करनी है, तो रोजाना बाज दफा सैकड़ों, बाज दफा हजारों मौके ऐसे पैदा हो रहे होते हैं जबकि खुदा इस अंदरूनी कसौटी को आपके सामने रखता चला जा रहा है, और आंखें बंद करके आप उसको हाथ भी लगाते हैं, मालूम भी कर लेते हैं इसका क्या फैसला है, और फिर आंखें बंद करके ही उससे गुजर जाते हैं, देखते नहीं इस कसौटी ने क्या रंग आपको दिखाया था। क्या वो नूर का, रोशनाई का रंग था, या अंधेरा और तारीकी का रंग था। इसलिए दिल से पहले अपना ताल्लुक जोड़ें, और उस फितरी तकवा से और फितरी से ताल्लुक कायम करने के लिए अपने फजूर का इल्म करें, गहरी नजर से अपने नफ्स का तजिया करें। बाहर से कोई आने वाला आपको नहीं बताएगा कि आपके अंदर क्या नफाइस है, वो उन्हीं नफाइस की बात करता है जो खुलकर मंजर आम पर आ चुके होते हैं और गलियों में फिरते हैं, जो दूसरों के घरों में दाखिल हो जाते हैं। उन नफाइस से वो बेखबर है हर दूसरा इंसान जो दिल में पलते हैं और परवरिश पा रहे होते हैं, और उन जरासीम की तरह जिनको अभी कुव्वत नसीब नहीं होती لیکن وہ خاموشی سے کسی جگہ بیٹھ کر بڑی کثرت کے ساتھ مشورے ہوا پا رہے ہوتے ہیں, یہاں تک کہ وہ غالب آتے ہیں. ان حالتوں کا اس کو اندازہ نہیں. اس لیے غیر جب آپ کو آپ کے نقائص بتائے گا تو وہ نقائص بتائے گا جن سے آپ مغلوب ہو چکے, جن کے سامنے آپ نے اپنی بازی ہار دی ہے. وہ نقائص جن سے آپ کی جنگ جاری ہے اس کا تو خدا اور خدا کے فرشتوں کے سوا جو اس بات پر مقرر ہیں کسی کو کچھ علم نہیں. ہاں آپ کو علم ہو سکتا ہے کیونکہ خدا فرماتا ہے الہمہا فجورہا وتقواہا, اگر کوئی انسان چاہے تو ہم یقین دلاتے ہیں کہ ہم نے الہام کیا ہے اس کے اوپر, ہم نے اس کو باخبر کر دیا ہے. بل الانسان علا نفسہ لبصیرۃ ولو القا معاذیرہ, خبردار انسان اپنے اندرونے سے خوب واقف ہے. ولو القا معاذیرہ, خواہ کتنے بڑے بڑے اگر ہی وہ تراش کے پیش کرے کہ نہیں مجھے تو کچھ پتہ نہیں, مجھ سے تو یہ بات یوں ہو گئی, مجھ سے تو یہ بات یوں ہو گئی. جب خدا فرماتا ہے کہ ہم نے سب کچھ تمہیں بتا دیا ہے تو پھر خدا اور اس کے مقرر کردہ فرشتوں کے بعد ہر انسان کو اپنے فجور کا پتہ ہے اور اس کے غیر کو اس کو کچھ پتہ نہیں. اس لیے وہاں سے کام شروع کریں جہاں ابھی آپ کے اختیار میں ہے. جب یہ جراثیم غالب آ جاتے ہیں پھر تو آپ بخار میں مبتلا ہو جاتے ہیں, پھر تو آپ کو متلی کی شکایت ہو جاتی ہے, سر درد ہوتی ہے, جوڑ جوڑ ٹوٹتا ہے, ایسی کیفیت ہوتی ہے کہ آپ اپنے آپ کو سنبھال ہی نہیں سکتے. اتنے تھوڑے سے جراثیم جو جسم کے کسی ایک حصے میں اتنی مقدار میں موجود ہیں کہ ان کو عام کسی چیز پر تکڑی پر تولیں تو آپ تول بھی نہیں سکتے. خاص قسم کی وہ حص والی تکڑیاں ان کے لیے ایجاد کی جاتی ہیں اور وہ آپ پر غالب آئے ہوئے ہیں, سارے جسم کا حلیہ بگاڑ دیا انہوں نے. لیکن اگر پہلے پتہ چل جائے جب وہ ابھی داخل ہو رہے ہیں اور کام کر رہے ہیں, اس وقت اگر جسم ان کے خلاف رد عمل دکھا کر دے تو پھر ضرور ان پر وہ قابو پا سکتا ہے. اور عجیب شان ہے قرآن کریم کی اس آیت کی کہ جسم کو ہر بیماری کا پہلے پتہ چل جاتا ہے, سوائے اس کے کہ کوئی جسم اپنی عادتیں بگاڑ کر خود اپنے فجور سے غافل ہونا سیکھ لے. ورنہ ہر انسانی جسم کو ان بیماریوں کے آغاز پر اس کا پتہ چل جاتا ہے, اس کے شعور کو پتہ نہ بھی ہو لیکن اس کے لاشعور کو پتہ چل جاتا ہے. بعض دفعہ لاشعور کو بھی کچھ پتہ نہیں ہوتا لیکن وہ فوج جو خدا نے انسانی خون میں بنائی ہوئی ہے جس کا انسانی دماغ سے کوئی تعلق نہیں, اس فوج میں جو خدا نے الہام کیا ہوا ہے اور وہ فوج ایسی ہے جس کی بے شمار چھاونیاں ہیں, بے شمار ان کی ریجیمنٹس ہیں جہاں وہ پیدا کی جا سکتی ہے, اور اچانک تھوڑے سے نوٹس پر لاکھوں کروڑوں اربوں کی تعداد میں خاص قسم کے سپاہی خاص قسم کے ہتھیاروں سے مسلح ہو کر ایک معین دشمن کے لیے کے مقابلے کے لیے تیار ہو سکتے ہیں, ایسا زبردست انتظام. لیکن اس کے لیے شرط ہے الہمہا فجورہا, فجور کا پتہ ہونا چاہیے. بعض بیماریوں میں جب یہ نظام متاثر ہو جاتا ہے کہ فجور کا علم نہیں رہتا تو پھر انسان اس کا جسم انسانی جسم کسی قسم کا اس کا مقابلہ نہیں کر سکتا. اور ایسی بھی بعض بیماریاں ہوتی ہیں جو اس الہام کے مقام پر جہاں وہ الہام نازل ہوا ہے فجور کا, اس حصے پر حملہ کر کے اس کو نقصان پہنچا دیتی ہے. بس اسی طرح انسانی تجارب میں اس کے روحانی معاملات میں بھی جس شخص کو ہم پکا گناہگار کہتے ہیں, جس کو قرآن کریم کی اصطلاح میں کہا جاتا ہے کہ احاطت بہی صحیح, اس کی برائیوں نے اس کا گھیرا ڈال لیا ہے, اس کا ترجمہ یہ ہے, ان لوگوں کے دماغ میں وہ رکھنا پڑ جاتا ہے کہ وہ آغاز کا معلوم ہی نہیں کر سکتے کہ کب حملہ ہوا ہے, کیسے ہوا ہے, کتنے حملہ آور ہیں اور ان کا دفاع کیسے کیا جائے گا. بس آپ کو اس کی بحثیت ایک احمد باشعور مسلمان کے آپ کو ان قوتوں کو ضائع نہیں کرنا چاہیے, ورنہ آنکھیں بند کر کے بعض جرائم کرتے چلے جائیں یہاں تک کہ ضمیر کی آواز مر جائے بولتے بولتے تھک جائے, اس کا گلا بیٹھ جائے, وہ آپ کو متنبع کرتی رہے اور آپ اس کی طرف متوجہ نہ ہو, تو پھر لازماً آپ کا وہ گناہ اس مقام تک آپ کو پہنچا دے گا جس کے متعلق قرآن کریم فرماتا ہے کہ ہاں اس کے سوا جس کی برائیوں نے اس کا گھیرا ڈال لیا, باقی سب برائیاں جو ہیں وہ معاف کی جا سکتی ہیں, وہ زائل ہو سکتی, اور وہاں پہنچ کر انسانی دماغ پھر جاتا ہے, پھر اس کو پتہ نہیں لگتا مجھ سے ہو کیا رہا ہے. اپنا فجور کا شعور بیدار کریں, اور اس کے نتیجے میں آپ اپنے اندرونی طور پر ایک ایسا سفر اختیار شروع کر دیں گے جس کی کوئی حد نہیں ہوگی. شروع شروع میں آپ دیکھیں گے کہ موٹے موٹے بعض گناہ دماغ میں آ رہے ہیں, اس کے بعد جب اور سفر کریں گے تو باریک در باریک گناہوں کی طرف توجہ پیدا ہونی شروع ہوگی. پھر آپ یہ دیکھ کر حیران رہ جائیں گے کہ آپ کی نیتوں بیچاروں کے اوپر کوئی حال نہیں تھا, جن کو آپ اچھا سمجھ رہے تھے اس میں تو 100 رخنے تھے. ہر فیصلہ جو آپ نیکی کے نام بدی تو درکنار, جو ہر فیصلہ جو آپ نیکی کے نام پہ کر رہے تھے اس میں بھی بعض کیڑے پڑے ہوئے تھے. اتنے خوفناک مناظر آپ کو نظر آئیں گے کہ آپ کا دل بیٹھنے لگے گا اس کیفیت سے. لیکن حوصلہ نہیں ہارنا, کیونکہ قرآن کریم نے اس کا جواب آپ کو عطا فرما دیا ہے, میں پھر رو اللہ. ایسی صورت میں اپنے رب کی طرف رجوع کرو, اپنے رب کے حضور دوڑو اور اس سے عرض کرو کہ اے خدا ہم تو ہر طرف سے گھیرے میں آئے ہیں, ہر طرف ہم نے اپنے اندر گند دیکھے ہیں اور نقص دیکھے ہیں, بیماریاں پائی ہیں, اب تیرے سوا ہمارا کوئی ملجا اور ماوا نہیں, ہماری ہر اس بیماری اور مخفی در مخفی بیماری سے ہمیں بچا اور اپنی پناہ میں لے لے اور اپنی گود میں اٹھا لے. یہ مضمون جو ہے یہ بھی بہت عظیم و شان مضمون ہے کہ اس کے بعد پھر اگلا سفر کیا شروع ہوتا ہے وہ انشاءاللہ میں آئندہ کسی خطبے میں بیان کروں گا. لیکن ہر چھوٹے بڑے کو اس فجور کے علم کا سفر لازماً اختیار کرنا چاہیے, اور بڑی توجہ سے اختیار کرنا چاہیے, اور بڑی باریک نظر سے اختیار کرنا چاہیے. تب اس کو پتہ چلے گا کہ جو غیر کی نظر جو اس کو سمجھتی تھی, اگر وہ بد سمجھتی تھی تو اس سے بہت زیادہ اس نے اپنے آپ کو بد پایا, اور اگر وہ نیک سمجھتی تھی تو اس کے جواب میں آپ اس کو سامنے یہی کہیں گے کہ سوائے خدا کے کوئی نیک نہیں ہے, اور میں نے تو اپنے اندر کمزوریوں کے سوا کچھ بھی نہیں دیکھا. یہ وہ مقام عجز ہے جس طرف یہ تقویٰ آپ کو لے کے جاتا ہے, اور جس کے بعد خدا کے سوا کوئی سہارا دکھائی نہیں دیتا, کوئی ذاتی نیکی آپ کے کام نہیں آ سکتی. اور یہ پہلا توحید کا سبق ہے جو انسان کو اس طرح میسر آتا ہے. اللہ تعالی ہمیں توحید کے اعلیٰ مطالب تک آگاہی بخشے, اور اپنے فضل کے ساتھ ان بلند تر چوٹیوں کو سر کرنے کی توفیق عطا فرمائے, جن کی طرف اب ہم اس حالت میں دیکھیں تو اوپر دیکھتے ہوئے پگڑی گرتی ہے, اتنی دور کی منازل دکھائی دیتی ہیں کہ یوں معلوم ہوتا ہے ہماری استطاعت ہی میں نہیں ہے کہ ہم وہاں تک پہنچ سکیں. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله. عباد الله رحمكم الله, إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. اذكروا الله يذكركم
وادعوه يستجب لكم ولذكر الله أكبر.